आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो दुई हात जोडी जय मसीह नमस्कार अनि हार्दिक स्वागत छ यो तपाईहरूको आफ्नै कार्यक्रम मुक्तिको मार्गमा, जहाँ तपाईहरूलाई परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलको अध्यापन गराइन्दछ क्रमबद्ध र श्रृंखलाबद्ध रूपमा। श्रोता, म आशा गर्दछु तपाईहरूले धेरै धेरै यो बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू बटुलिरहनु भएको छ। तपाईहरूको पत्रको लागि धेरै धेरै धन्यवाद। तपाईहरूको सुझावको लागि पनि धन्यवाद दिन चाहन्छौ। यसरी नै आउने दिनहरूमा पनि आफ्ना सुझावहरूले हामीलाई उत्साह दिनुहुनेछ, साथै निरन्तर रूपमा यो बाइबल अध्ययन कार्यक्रममा भाग लिई आत्मिक आशिष बटुल्नुहुनेछ, उठाउनुहुनेछ र यो आफ्नो जीवनमा अनि मण्डलीमा अनि अन्यहरूलाई पनि बाँडचुट गरिदिनुहुनेछ, यो आशा म गर्दछु। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन नयाँ पुस्तकबाट गर्न गइरहेका छौ। त्यो पुस्तक हो पुरानो नियमको पहिलो इतिहासको पुस्तकबाट। म आशा गर्दछु तपाईँ यो ऐतिहासिक पुस्तकबाट धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गर्नुहुनेछ। आज हामी पहिलो इतिहास एक अध्याय एकदेखि नौ पदसम्मबाट अध्ययन गर्न गइरहेका छौ। त सबभन्दा पहिले म यो इतिहासको पुस्तकको परिचय दिन चाहन्छु। यी दुई इतिहासका पुस्तकहरू धेरै क्षेत्रमा एकदमै मिल्दो जुल्दो छ। ती दुवै पुस्तकले साउल राजादेखि लिएर सिदकिया राजासम्मको सम्पूर्ण ऐतिहासिक पृष्ठभूमिको ढाक्दछ। त के यी इतिहासका पुस्तकहरू राजाको पुस्तकको नक्कल हो त, प्रतिलिपि हो त? निश्चय नै होइन। ग्रीक अनुवादकहरूले यी इतिहासको पुस्तकको शीर्षक दिएथे छोडिएका कुराहरू, जुन असल शीर्षक हो तर पर्याप्त वा काफी शीर्षक चाहिँ होइन। यी इतिहासका पुस्तकहरूले अन्य ऐतिहासिक पुस्तकहरूमा छोडिएका कुराहरू भन्दा अझ धेरै कुराको उल्लेख गर्दछ। अर्को शब्दमा इतिहासको पुस्तक सार कथन वा पुनरावृत्तिको व्यवस्था वा नियमको अर्को उदाहरण हो। परमेश्वरको वचन दिने काममा पवित्र आत्माको नीति हो। सत्यताको विस्तृत रूपमा दिनु र प्रत्येक विषयमा धेरै कुरा उल्लेख गरिदिनु, त्यसपछि फेरि पछाडि आएर निश्चित खास खण्डको चुनिकन उही त्यसको विस्तारपूर्वक प्रस्तुत गर्नुहुन्छ परमेश्वर। यो कुरा हामीले बुझ्न आवश्यक छ। यो मानौ यस्तो हो, परमेश्वरको आत्माले दूरबीन लिकन हाम्रो निम्ति प्राकृतिक दृश्य हेर्नुहुन्छ र त्यसपछि यसबाट खास विशेष भाग लिनु भएर फेरि यसलाई सूक्ष्म दर्शक यन्त्रमा ढाल्नुहुन्छ, राख्नुहुन्छ र यसमा हामी विवरण सहित हेर्न सक्छौ। त्यही नै पहिलो र दोस्रो इतिहासमा भइरहेको हामी भेट्दछौ। हामीले पहिले नै सारकथन वा पुनरावृत्तिको नियमको त्यो चालू भएको वा लागू भइसकेको देखेका छौ। उत्पत्तिको दोस्रो अध्यायले एक अध्यायमा उल्लेखित सातौं दिनमा भएको सृष्टि मध्ये खालि एउटा कुराको मात्र टिप्दछ, त्यो हो मानिसको सृष्टि। हाम्रो निम्ति यो अति नै महत्वपूर्णको छ, किनकि हामी अदमको पीढ़ीका सदस्यहरू हौ। उही समयमा व्यवस्थाको पुस्तक, जुन व्यवस्थाको दोहोराई मात्र होइन जुन हामी सोच्दछौ, तर यो उजाड स्थानमा यससँगको 40 वर्षको अनुभवको प्रकाशमा व्यवस्थाको अर्थ खुलाई हो। अहिले हामी इतिहासहरूका पुस्तकमा देख्छौ परमेश्वर पृष्ठभूमिमा जानुहुन्छ, जुन उहाँले पहिलो र दोस्रो समूह, पहिलो र दोस्रो राजाको पुस्तकमा ढाकिसक्नु भएको थियो। यसमा विवरणहरू थप्नुहुन्छ र ती कुराहरूको जोड़ दिनुहुन्छ जुन उहाँ महत्वपूर्ण सम्झनुहुन्छ। यसको केही स्पष्टीकरण दिन चाहन्छु। पहिलो इतिहासमा मुख्य जोड़ वा प्राथमिकता दाउद हो, तर दोस्रो इतिहासमा मुख्य जोड़ चाहिँ दाउदको सम्पूर्णता हो। अनि विशेष गरी उत्तरी राज्य इसरायलको उपेक्षा व्यवस्था गरिएको छ जब उत्तरी राज्य र दक्षिणी राज्य बीच विभाजन लिदछ। इतिहासको पुस्तकले दाउदको पापको रेकर्ड गर्दैन। किन? अमित्र, परमेश्वरले उसको पापको पूर्ण रूपमा क्षमा दिनुभएको थियो र उहाँ त्यसको दोबारा पुनः उल्लेख गर्नुहुन्न। जब परमेश्वरले क्षमा दिनुहुन्छ उहाँले बिर्सनुहुन्छ। राजाहरूको पुस्तकमा राष्ट्रको इतिहास सिंहासनको दृष्टिकोणबाट दिइएको छ। इतिहासका पुस्तकहरूमा यो वेदीको दृष्टिकोणबाट दिइएको छ। राजाहरूको पुस्तकमा महल केन्द्र कुरा हो, इतिहासका पुस्तकमा मन्दिर केन्द्र कुरा हो। राजाहरूको पुस्तकले राष्ट्रको राजनैतिक इतिहास दिन्छ, जबकि इतिहासका पुस्तकहरूले धार्मिक इतिहासको बारेमा बताउँछ। इतिहासका पुस्तकहरू राजाहरूको पुस्तकको व्यवस्था हो। उही समयमा राजाहरूको पुस्तकले मानिसको दृष्टिकोणको दिन्छ भने, जबकि इतिहासको पुस्तकले चाहिँ परमेश्वरको दृष्टिकोणको बताउँछ। यस पुस्तकको लेखक अर्थात इतिहासको पुस्तकको लेखक सम्भवत एज्रा हुन सक्छन्, किनकि इतिहासका पुस्तकसँग नहेमिया र एज्राका पुस्तकहरूमा प्रयोग भएका भाषा र शैलीमा अति नै समानता र मिल्दोजुल्दो कुरा पाइदछ। अनि यो स्पष्ट छ कि इतिहासको पुस्तकहरू बाइबलको बन्धुवाको वा कैदको अवधिमा लेखिएको थियो। यदि मौलिकतामा हेर्ने हो भने यी एक र दुई, पहिलो र दोस्रो इतिहासको पुस्तक एउटै पुस्तक थियो, तर उही समयमा एज्रा र नहेमियाको पुस्तक पनि यो इतिहासहरूको पुस्तकमा एउटै पुस्तकको रूपमा थियो। अर्को शब्दमा इतिहासका पुस्तकहरू र एज्रा र नहेमियाको पुस्तक एउटै पुस्तक थियो। यसले निश्चय नै यहुदी परम्पराको समर्थन गर्दछ कि एज्रा नै इतिहासको पुस्तकको लेखक थिए। मित्र, यसपछि आफ्नो अध्ययन पाठतिर लागौ। हामी भजन संग्रह एकदेखि नौ अध्यायसम्म ढाक्नेछौ। यहाँ हामी देख्छौ वंशावली अनि धेरै भावहरूमा अर्थहरूमा यो परमेश्वरको वचनमा एक उल्लेखनीय र महत्वपूर्ण अनुच्छेद हो। यो कुराको ध्यान दिउ कि कसरी यो शुरू हुन्छ। पहिलो इतिहास एकदेखि चार पदमा यस प्रकार लेखिएको छ, आदम, सेत, एनोस, केनान, महलालेल, येरेत, हनो, मतुसेलह, लेमेक, नुआ, नुआका छोराहरू चेम, हाम र येपेत, येपेतका सन्तान। मित्र, यी नाम भएका मानिसहरूको बारेमा हामीले पहिले नै उत्पत्ति एकदेखि आठ अध्यायमा पढिसकेका छौ। जब तपाईँ यो वंशावलीको पढ्नुहुन्छ तपाईँ यो कुराको थाहा पाउनुहुनेछ, उही नीति तरिकाको पछ्याइएको छ जुन उत्पत्तिको पुस्तकहरूमा प्रयोग गरिएको थियो। मतलब इन्कार गरिएको, अस्वीकार गरिएको वंशलाई, पीढ़ीलाई पहिले उल्लेख गरिएका छन्। त्यसपछि हामीलाई त्यो वंश अर्थात लाइनको दिइदछ जुन पूरा शास्त्रभरि पछ्याउँदछ र जुनले प्रभु येशू ख्रीष्टसम्म डोर्याउँदछ। यो कुराको ध्यान दिनुहोस् कि येपेतका सन्तानहरूको सूची दिइएको छ, त्यसपछि हामका सन्तानहरूको, त्यसपछि सेमको सन्तानहरूको। खालि सेमको वंश वा लाइन मात्र निरन्तर जारी रहन्छ। यो वंशले अब्राहमसम्म डोर्याउँछ, त्यसपछि अब्राहमको भावी पीढ़ीको रेकर्ड गरिएको छ, इस्माइल र तिनका सन्तानहरू। अनि उही समयमा कतुरा बाटका अब्राहमका सन्तानहरूको पनि रेकर्ड गरिएको छ, उल्लेख गरिएको छ। त्यसपछि अन्तिममा अब्राहमका छोरा ईसाका सन्तानहरूको रेकर्ड गरिएको छ। अमित्र, हामी देख्छौ ईसाको वंश वा लाइनको पछ्याइन्दछ। निश्चय नै पहिले सूचीमा चाहिँ ईसाको छोरा एसाउको सन्तानहरूको उल्लेख छ, तर पनि प्रभु येशू ख्रीष्टसम्म डोर्याउने वंश वा लाइन चाहिँ निरन्तर ईसाको अर्को छोरा याकुबबाट जारी रहनेछ, निरन्तर रहनेछ। पहिलो इतिहास दोस्रो अध्याय याकूबको सन्तानको वंशावलीको आरम्भ गर्दछ, जुन नौ अध्यायसम्म निरन्तर जारी रहन्छ। यदि पहिलो इतिहास दोस्रो अध्यायको पन्ध्र पदमा हामी देख्छौं भने हामी थाहा पाउँछौ यसीको भावी पीढ़ीको आउने सन्ततिको अनि यसीको एकजना छोरा दाऊद थिए। अहिले हामी यो लाइन वा वंशको पछ्याउनेछौ किनभने प्रभु येशू दाऊदको पुत्र हुनुहुनेछ, मतलब दाऊदको वंशबाट उहाँ आउनुहुनेछ। पहिलो इतिहास तेस्रो अध्यायले दाऊदको परिवारको रेकर्ड गर्दछ अनि हामी यो कुरा थाहा पाउँछौ कि दाऊदसँग केही छोराहरू थिए जसको पुस्तक राजाको पुस्तकमा उल्लेख गरिएको छ। पहिलो इतिहास तेस्रो अध्यायको पाँच पदले भन्छ, यरुशलेममा दाऊदले 33 वर्ष राज्य गरे, त्यहाँ यी छोराहरू जन्मे, सचिममा शोभा, नाप्तान र सुसलेमा। तपाईँले कहिले सिपमा स्वभावको बारेमा सुन्नु भएको थियो अघि? पहिले हामी स्वतले मान्न जान्दछौ, तर नातान को थिए? यदि तपाईँ प्रभु येशू ख्रिष्टको वंशावलीतिर जानुहुन्छ भने, जुन लुका रचित सुसमाचारमा रेकर्ड गरिएको छ, रिपोर्ट गरिएको छ, तपाईँ यो थाहा पाउनुहुनेछ सुलेमानद्वारा नभएर नातानद्वारा वंश अगाडि बढ़ेको छ। येशूको आमा मरियम आफ्नो कुलको वा वंश नातानबाट पत्ता लगाइएको छ भने सुलेमानको वंशवाली अर्थात युसुफको वंशवाली सुलेमानबाट पत्ता लगाइएको छ। मत्ती रचित सुसमाचारमा हामी देख्छौ कि प्रभु येशु दाऊदको सिंहासनको लागि आफ्नो वैदिक कानूनी उपाधि सुलेमानद्वारा पाउँदछन् अनि लुकामा हामी देख्छौ कि प्रभु येशु दाऊदको सिंहासनको लागि आफ्नो रगत वा खुनद्वारा पाउने उपाधि नातानद्वारा पाउँदछन्। यो कुरा अति नै महत्वपूर्ण छ किनभने सुलेमानको कुल वा वंश यकुनिया हुन् जसलाई परमप्रभुले कोनिया भनेर नाम दिनुभएको छ र परमप्रभु घोषणा गर्नुहुन्छ यर्मिया 22:30 पदमा, त्यो मानिस जो आफ्नो जीवनमा सफल हुने छैन किनभने त्यसका कुनै सन्तानले दाऊदको सिंहासन यहुदामा राज्य गर्न पाउने छैन। यो मानिसले मसीहातिर डोर्याउने लाइनमा वा वंशमा छोटो परिचय वा छोटो बाटो परिपथ निकाल्यो, जुन अर्को प्रमाण हो कि युसुफ प्रभु येशुको पिता हुन सक्दैनथे र येशु कन्याकुमारीबाट जन्मनु नै पर्ने थिए। त्यसपछि चार अध्यायमा हामी देख्छौ यहुदाको कुल वा वंश कालेब र सेलाद्वारा साथै सिमोनको कुलद्वारा पछ्याइँदछ। पाँच अध्यायले रुबेनको सन्तानको उल्लेख गर्दछ अनि छ अध्यायले लेबीको कुलको गेसरुन कोहाल कोहात र मरारीद्वाराको सन्तानको सन्ततिको विवरण दिन्छ जो प्रधान पुजारीको परिवार हुन् अनि सात अध्यायले इसाकार बेन्यामिन नप्ताली मनस्से एफ्रोएम र आसोर कुलको वंशावलीको दिन्छ। यी सबै असुरियन कैदमा वा बन्दुवामा गए थिए। अध्याय आठले फेरि बेन्यामिन कुलको वंशावलीको बारेमा बताउँछ विशेष गरेर साउल र जोनाथनको उल्लेख गर्दै अनि नौ अध्यायमा यो महान कथनसँग आरम्भ हुन्छ जुन वंशावलीहरूको रक्षणको सम्बन्धमा छ। नौ अध्यायको एक पदमा लेखिएको छ सबै इसरायल वंशावलीको सूचीमा इसरायलका राजहरूको पुस्तकमा दर्ता गरियो, यहुदा चाहिँ आफ्नो विश्वासघातले गर्दा कैद गरेर बेबिलोनमा लगियो। स्पष्ट रूपले प्रत्येक इसरायलका कुलका वंशावलीहरू मन्दिरमा प्रदर्शन गरिएका हुन्थे, त्यहाँ प्रस्तुत गरिएका हुन्थे। तिनीहरूको नाम कैदमा वा बन्दुवामा नगइन्जेलसम्म रजिस्टरमा दर्ता गर्दथे। ती वंशावलीहरूको रेकर्ड रक्षण गरिएका थिए र यरुशलेममा फेरि ल्याइए। जब कैदबाट केही मानिसहरू आफ्नो राष्ट्रमा फर्केर मन्दिर निर्माण गरे, वंशावलीहरू त्यहाँ टाँगिएका थिए। प्रभु येशू ख्रिष्ट जन्मनु भएको समयसम्म ती वंशावलीहरू पूरै थियो, अखण्ड थियो। अनि तपाईँ यो कुरामा निश्चित हुन सक्नुहुन्छ कि येशूका शत्रुहरू मन्दिरमा गएर उहाँको वंशावलीको खोजी गरे। मैले पहिले नै भनिसकेको छु कि मत्ती रचित सुसमाचारले युसुफको वंशावलीको बोक्दछ देख्ने गरी प्रदर्शनमा उपलब्ध थियो, टाँगिएको थियो। जब ईस्वी सम्वत 70 रोमी सम्राट टाइटसद्वारा मन्दिरको विध्वंस गरियो, निश्चय नै वंशवालीहरूको रेकर्ड पनि विध्वंस गरियो। तर सम्पूर्ण कुरा यो हो कि यहाँ इतिहासका पुस्तकहरूमा बन्धुवा वा कैदको समयसम्मको वंशवालीहरूको मात्र पाइदछ। त्यसपछि इसरायलका बाँकी रहेका केही मानिसहरूको यरुसलेममा पुनः फर्काएपछि वंशवाली निरन्तर प्रभु येशु ख्रिष्ट पृथ्वीमा आउनु भएको समयसम्म निरन्तर जारी रह्यो। उहाँको जीवनकालपछि रेकर्ड लोप भयो। किन? परमेश्वर हामी सबैलाई यो कुरा स्पष्ट पार्न चाहनुहुन्थ्यो कि येशु 100% उहाँ परमेश्वर, 100% उहाँ मानिस पनि हुनुहुन्छ। परमेश्वर हामी सबैले यो जानेको चाहनुहुन्छ कि येशु आदमको लाइनमा आउनुभयो र उहाँ अन्तिम आदम हुनुहुन्छ, त्यहाँ तेस्रो हुने छैन। येशु यो पृथ्वीमा मानव परिवारको अन्तिम शिर हुनुहुन्छ। संसारमा खालि दुईवटा परिवार छ, आदमको परिवार र परमेश्वरको परिवार। आदमको परिवार पापमा निन्दित गुम भएको परिवार हो र तपाईँ र म त्यस परिवारमा जन्मेका थियौं। हामी पापीको रूपमा जन्म्यौं, परमेश्वरबाट अलग भएका प्राणी र उहाँको नजिक जाने कुनै योग्यता थिएन। सम्पूर्ण मानव परिवार आदमको परिवार हो अनि आदममा सबै मर्छन्। मित्र, यो अति नै नरमाइलो प्रत्याशा हो जुन हामीसँग आदममा छ। तर हामीसँग अन्तिम आदममा वा ख्रिष्टमा आशा छ, जसमा उद्धार छ, हाम्रो जीवनको अर्थ छ, मूल्य छ, यदि हामीले उहाँलाई उद्धारकर्ताको रूपमा गरेका छौं भने। यो नै अध्यायले आदमदेखि आरम्भ भएर सौलको जीवनीसम्म ढाक्दछ, अर्थात सौलको परिवारसम्मको वंशावलीको उल्लेख गर्दै अन्त हुन्छ।
Yeah. प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।